नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
फोरमलाई सरकारमा ल्याउने एमालेको प्रयास आज पनि जारी, भोलि संविधान संशोधनबारे लिखित सहमति गरी सरकार विस्तार गर्ने तयारी।
कांग्रेस महामन्त्री कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउने प्रयास शुरू, यसपटक पदको लोभ नगर्न सभापति देउवालाई उहाँ निकट नेताहरूकै आग्रह।
झण्डै 29,000 MW बिजुली उत्पादनको चरणमा 14,000 MW आयोजनाहरूलाई सर्वेक्षणको अनुमति।
सिरियाको पूर्वी गुटा क्षेत्रमा आज पनि हवाई आक्रमण रोकिएन, राहत सामग्री पुर्याउन र नागरिकलाई सुरक्षित ठाउँमा लैजान समस्या।
र युएई संघको अभ्यास खेलमा नेपाली क्रिकेट टोलीको सामान्य प्रदर्शन।
तपाई हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौ, चुलो चौको मात्र होइन संसार नै ढाकौ, आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी।
USAID को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। एमालेले भोलिसम्ममा संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने दावी गरेको छ। सरकारमा सहभागी हुने बारे आज भएको छलफल सकारात्मक भएकाले भोलि यसबारे लिखित सहमति गरी सरकार विस्तार गर्ने तयारी गरिएको एमालेका नेता सुभाष चन्द्र नेमाङले बताउनुभयो। एमालेले संविधान संशोधनका लागि तयार भएको र भोलि कुन कुन बुँदामा संशोधन गर्ने भन्ने विषय टुंगो लगाएर सहमतिमा हस्ताक्षर गरिने नेमाङले बताउनुभयो। भोलि हस्ताक्षर नभए भोलि नै मन्त्री परिषद विस्तार हुने पनि उहाँको भनाई छ। फोरमले सीमांकन आयोग गठन र संविधानको धारा 274 संशोधन गर्न माग गर्दै आए पनि एमाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने बताउँदै आएको छ। एमाले र माओवादीसँगको छलफलमा हिजो फोरम अध्यक्ष उपेन्द्र यादव परराष्ट्र मन्त्री बनेर सरकारमा सहभागी हुन तयार रहे पनि फोरमका नेताहरूले संविधान संशोधनबारे सत्तारूढ़ दलको लिखित प्रतिबद्धता नआएसम्म सरकारमा जान नहुने बताएपछि आज एमाले र फोरमले थप छलफल गरेका हुन्।
एकीकरणपछि बन्ने पार्टीको अन्तरिम विधान बनाउन एमाले र माओवादीका नेताहरूको कार्यदलले दुईवटा समिति गठन गरेको छ। एमाले पार्टी कार्यालय धुम्बारैमा आज बसेको बैठकले दुवै पार्टीका जनसंगठन पेशागत सामुदायिक र विभिन्न प्रतिष्ठानको एकीकरणका लागि माओवादी नेता गिरिराजमणि पोखरेल र एमाले सचिव गोकर्ण विष्ट सदस्य रहेको समिति गठन गरेको हो। यस्तै एकीकरणपछि बन्ने पार्टी विधानको अन्तरिम मस्यौदाको खाका तयार गर्न एमालेका बेदुराम भूषाल र माओवादीका वर्षमान पुन रहेको दुई सदस्यीय समिति पनि गठन भएको एमाले सचिव विष्टले जानकारी दिनुभयो। दुवै समितिले फागुन 22 बस्ने कार्यदलको बैठकमा प्रस्ताव बुझाउने पनि उहाँको भनाइ छ। 25 भित्र एकीकृत पार्टीका लागि अन्तरिम विधान बनाएर पार्टी अध्यक्षहरूलाई बुझाउने गरी आजदेखि नै तीव्र गतिमा काम अघि बढ़ाइएको पनि उहाँले बताउनुभयो। अन्तरिम विधान निर्माणका लागि यसअघि नै नेताहरूले एक अर्काको अहिलेको विधान केन्द्रदेखि गाउँसम्म भएका कमिटिको अध्ययन गरिसकेका छन्।
नेपाली कांग्रेसभित्र संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने गृह कार्य शुरू भएको छ। सभापति शेरबहादुर देउवा संसदीय दलको नेताका लागि इच्छुक रहे पनि उहाँ निकटकै केही नेताहरूले यसपटक लोभ नगर्न आग्रह गर्दै महामन्त्री शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन दवाब शुरू गरेका छन्। संसदीय दलको नेताको दावी छोडे पार्टीभित्रै खेप्नु परिरहेको आलोचना कम हुने र पार्टी रूपान्तरणको बाटोमा रहेको सकारात्मक सन्देश पनि जाने भन्दै देउवालाई मनाउने प्रयास गरिरहेको नेताहरूले जानकारी दिएका छन्। पार्टी कमजोर भइरहेको अवस्थामा संसदीय दलको नेता सर्वसम्मत हुँदा नेता कार्यकर्तामा सकारात्मक प्रभाव पार्ने भएकाले आफूहरूले पहल गरिरहेको एक नेताले उज्यालोलाई जानकारी दिए। देउवा पक्षका नेताहरू डाक्टर प्रदीप गिरी, डाक्टर नारायण खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले अग्रसरता लिइरहेका हुन्। प्रवक्ता शर्माले आफूले स्वयं यसको पहल गरिरहेको बारे केही बताउन चाहनु भएन, तर सर्वसम्मति पहिलो प्राथमिकतामा रहेको र सुखद नतिजा आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो। सर्वसम्मत भए दलको नेता बन्न तयार रहेको बताएका कोइरालाले यसबारेमा सभापति देउवासँग भेट र छलफल अघि बढ़ाउनु भएको छ।
जल तथा ऊर्जा आयोगले नेपालमा झण्डै 29,000 मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणको चरणमा रहेको जनाएको छ। आयोगले पछिल्लो पटक तथ्याङ्क सार्वजनिक गर्दै 28,823 मेगावाटका जलविद्युत आयोजना निर्माणको क्रममा रहेको जानकारी दिएको हो। आयोगले नेपालको कुल जलविद्युत क्षमता 82,800 मेगावाट रहेको प्रारम्भिक प्रतिवेदन पनि सार्वजनिक गरेको छ, जस अनुसार कुल क्षमताको 40% योजना निर्माणको विभिन्न चरणमा रहेको पाइएको छ। आयोगले नदी बेसिनका आधारमा जलविद्युतको क्षमता मापन गरेको हो। यसको पूर्ण प्रतिवेदन आउन अझै केही समय लाग्ने आयोगले जनाएको छ। ऊर्जा मन्त्रालय मार्फतको विद्युत विकास विभागले 13,950 मेगावाट क्षमताका जलविद्युत आयोजनालाई सर्वेक्षणको र 4,430 मेगावाट क्षमताका आयोजनालाई उत्पादन अनुमति दिएको छ।
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने वस्तु उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाउने बताउनु भएको छ। भक्तपुरमा भएको कार्यक्रममा मन्त्री पण्डितले प्लास्टिक लगायत नकुहिने वस्तु उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाउने बताउनु भएको हो। उहाँले आउँदो वैशाख 1 गतेदेखि महानगरपालिका र उपमहानगरपालिकामा हरियो स्टिकर नहुने गाड़ीलाई प्रतिबन्ध लगाइने पनि जानकारी दिनुभयो।
सुर्खेत र दाङमा भएका गाड़ी दुर्घटनामा 4 जनाको ज्यान गएको छ। सुर्खेतको गुर्बाकोट नगरपालिका 2 मालारानीमा ट्र्याक्टर दुर्घटना हुँदा एउटै ओडाका 3 जनाको ज्यान गएको हो। रड बोकेको VE1T66 नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर चालक फतबहादुर बिक तथा मजदूरहरू शशिराम बिक र नारायण खत्रीको ज्यान गएको सुर्खेतका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो। तीनैजना गुर्बाकोट नगरपालिका वडा नम्बर 8 का बासिन्दा हुन्। यस्तै दाङमा मोटरसाइकल र ट्रक ठोकिँदा यातायात व्यवस्था कार्यालय राप्तीका नायब सुब्बा हरिबहादुर नेपालीको ज्यान गएको छ। तुलसीपुरबाट घोराईका लागि छुटेको RA3P8773 नम्बरको मोटरसाइकल NA6K620 नम्बरको ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।
यस्तै धादिङको रिचोक टारमा कपास पेल्ने मेसिन पड्किँदा 2 जना भारतीय नागरिकको ज्यान गएको छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 3 रिचोक टारमा कपास पेल्ने मेसिन पड्किँदा भारत मोतिहारीका अब्दुल जलील अन्सारी र मन्टु अन्सारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमेल सिन्हाले जानकारी दिनुभयो। यसै गरी ओखलढुङ्गाको सुनकोशी गाउँपालिका 1 बलखुमा रामबहादुर थापा मगरको भीरबाट लडेर ज्यान गएको छ। सिस्नेरीबाट बलखु जाने क्रममा सुनकोशी गाउँपालिका 3 बोहोरमा भीरबाट लडेका थापाको ज्यान गएको हो।
सरकारले संसदमा विश्वासको मत लिएको छ। वाम गठबन्धनले बनाएको सरकारले 2/3 भन्दा बढ़ी मत प्राप्त गरेको हो। सभामुख बाहेक 39 सदस्य रहेको प्रदेशसभामा भएको मतदानमा सरकारको पक्षमा 32 मत र विपक्षमा 6 मत परेको थियो। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशलाई सबैको एकतामा समृद्धि गराउनुपर्ने भन्दै पक्ष र विपक्ष नभएर मतदान गर्न आग्रह गरे पनि कांग्रेस र रापरपाले भने सरकारको विपक्षमा मत दिएका थिए। उहाँले विपक्षी दलको सहयोग लिएर प्रदेशको समृद्धिमा लाग्ने बताउनु नियुक्त भएको 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले विश्वासको मत लिएको हो। यसैबीच मुगुबाट निर्वाचित कर्णाली प्रदेशका सांसद चक्रबहादुर शाहीले राजीनामा फिर्ता लिनुभएको छ। प्रदेश सरकार गठनका बेला एमाले गलत निर्णय गरेको भन्दै सांसद पद र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका शाहीले पार्टीले गल्ती स्वीकार गर्दै अब यस्तो कार्य नगर्ने बताएपछि राजीनामा फिर्ता लिएको बताउनु भयो। उहाँ आज बसेको प्रदेश सभा बैठकमा सहभागी हुनुभएको थियो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भोलिसम्ममा फोरमसँग लिखित सहमति गरी सरकार विस्तार गर्ने एमालेको तयारी, यसपटक पदको लोभ नगर्न सभापति देउवालाई उहाँ निकट नेताहरूकै आग्रह, झण्डै 29,000 मेगावाट बिजुली उत्पादनको चरणमा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले सरसफाई अभियान थालनी गर्नुभएको छ। आज बिहान आफैले सड़क बढ़ाएर मुख्यमन्त्री राउतले अभियानको शुरूआत गर्नुभएको हो। कुनै पनि ठाउँको परिचय त्यहाँको सरसफाई र वातावरणले दिने भएकाले आफूले 2 नम्बर प्रदेशलाई सफा र हरियालीपूर्ण बनाउने उहाँको भनाइ थियो। उहाँले सार्वजनिक ठाउँमा जथाभावी फोहोर फाल्नेलाई कड़ा कार्यवाही हुने पनि चेतावनी दिनुभयो। आज जनकपुरका धार्मिक तथा ऐतिहासिक स्थल रामचोक, जनकचोक, जानकी मन्दिर लगायत जनकपुर अन्तर्गृह परिक्रमा सड़कको समेत सरसफाई गरिएको छ। सरसफाई अभियानमा प्रदेश सांसद, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, समाजसेवी, सर्वसाधारण लगायत हजारौंको सहभागिता रहेको थियो।
प्रदेश सरकार गठन भएसँगै मन्त्रीहरूले काम थालेका छन्। प्रदेशको नामाकरण र राजधानी तोक्न पहिलो भएको कर्णाली प्रदेशका मन्त्रीहरूले गाउँ गाउँमा पुगेर आआफ्नो क्षेत्रको जानकारी पनि लिन थालेका छन्। गएको सोमबार सुर्खेतको बड्डीचौरमा 2 जना मन्त्री पुग्दा उज्यालो सहकर्मी मुना हमाल पनि सँगै हुनुहुन्थ्यो।
सुर्खेतको पश्चिम ब्रहाताल गाउँपालिका 5 बड्डीचौरका बासिन्दा बिहानैदेखि मन्त्रीलाई कुरेर बसेका थिए। मन्त्रीहरूसँग विकास माग्ने उनीहरूको तयारी थियो। केही बेरमा 2 गाड़ी झण्डा फडफडाउँदै आए, जसमा थिए कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री बिमला केसी। मन्त्री बुढा र केसी ब्रहाताल गाउँपालिकामा रहेको जनज्योति माध्यमिक विद्यालयले कृषि क्षेत्रमा गरेको काम र पर्यटकीय क्षेत्रको अवलोकन गर्न पुगेका थिए। मन्त्रीको शपथ लिएको 8 दिनपछि पहिलो पटक प्रदेश राजधानी वीरेन्द्रनगरबाट गाउँमा पुगेका मन्त्रीलाई स्थानीयवासीले फूलमाला र टीका लगाएर स्वागत मात्र गरेनन्, लगत्तै सुझाव, गुनासा र माग राख्न थाले।
भएको के हो भने अस्ति हामी त्यहाँ जामला भनेको बजेटिङ पनि भएकै छ। अनि हामी सर कासोलदेखि जानुभएको छ 1-2 दिनपछि भन्ने कुरा भयो। अनि त्यसपछि यो प्रदेश सरकार गठन भइसकेपछि हामीले फेरि के सोच्यौँ भने अब सम्बन्धित मन्त्रालय नै जाने हो कि त त्यसो हो भनेर त्यो ऊ गरिरहेको थियो। अब मौकाले दैलेमा भयो, होइन दैलाको भेटघाट भयो, भा हुँदाखेरि अब यसलाई कसरी सकिन्छ यो अलिक चाँडै गर्न
दुवै मन्त्रीलाई विद्यार्थीले चलाइरहेको बाख्रा फर्म र बंगुर फर्म, तरकारी खेती लगायत अवलोकन गराएपछि जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देलले बाँझो जग्गामा सिँचाई उपलब्ध भए अझ धेरै काम गर्न सकिने बताउनुभयो।
यो पानीले अब बिना पैसामा तानिरहेको छ। 4,13,000 रुपियाँ यति पानी तानिन सक्नुहुन्न त? हामी कमार ऋण फिर्ता गर्छौँ, किस्ता लिनुहोस् तर पानी हालिदिनुहोस्। हाम्रो 320 विद्यालय 32 धारा गरिदिनुहोस्। सबैले भनेको तरकार दिन्छ
320 भनेपछि 32 प्रति 10 विद्यार्थी एउटा धारा दिनुहोस् न। त्यो पनि किसानको घरमा गाड्छ 32 धारा दिनुहोस् र 10 दरले काम गर्छ। यो बड्डीचौर पुरै हरियो बनाएर
मन्त्रीहरूको टोली त्यसपछि बड्डीचौरमै रहेको बोधिज्ञान तपोभूमि बुद्ध बिहारमा पुग्यो। बिहारका अध्यक्ष जगत बहादुर मर्साङले बिहारको विकासका लागि प्रदेश सरकारको सहयोग गर्न माग सहितको ज्ञापन पत्र बुझाउनुभयो।
त्यस्तै गरी धेरै सहयोग भने आएको छ अनि सबैबाट चन्दादाता पनि हामीले यहाँ उठाउने गरेका छौँ र त्यसरी काम गरेका छौँ। र अहिले हामीसँग हामीले समस्या भनेको के भन्दाखेरि यहाँ यो धेरै मान्छेहरू आउने हुने र विपसन्न ध्यान पनि गर्नुपर्ने भएको हुनाले हामीलाई त्यहाँ हलको आवश्यक छ। यो ढम्म हल र त्यसपछि डाइनिङ हल, 2 हल हामीलाई अत्यन्तै जरुरी छ।
मन्त्रीको टोलीले बड्डीचौरमा रहेको कालिका मन्दिर र सुन्दरी तालको पनि अवलोकन गर्यो। आधा बाटोसम्म गाडीमा गएका मन्त्रीहरू बाटो नबनिसकेकाले केही बेर हिँडेर मन्दिर र तालमा पुग्नु परेको थियो। मन्त्रीहरूलाई सालघारी होमस्टे चलाइरहेका बड्डीचौरका बासिन्दाले स्थायी लाल पूर्जा नहुँदा बैंकमा पूर्जा राखेर ऋण लिन नसकेको र सड़क र बिजुलीको समस्या समाधान गर्न माग गरे। होमस्टे संचालक समितिका सल्लाहकार धीमराज जोलमी।
यहाँ चाहिँ अब अलिकति सिँचाइको कमी छ र बिल्कुलै आफ्नो बारीभित्र तरकारी खेतीहरू राख्दा अलिअलि पानीको धाराले मात्रै बनाउँछौ र सिँचाइ नभएको कारणले पानीको पाइप लाइनहरू आइसकेका छ तर पानी खसिसकेका छन्।
कर्णाली प्रदेश सरकारका दुई मन्त्री विद्यार्थी र स्थानीय वासीका पौर खेरेर मख मात्र परेनन्, सँगै खाना खाए र थरी थरीका आश्वासन पनि दिए। मन्त्रीहरू फर्किएपछि स्थानीय बासिन्दा आफू आफूसँगै सोधिरहेका थिए, मन्त्रीका आश्वासन पूरा होलान् त?
रिपोर्टपछि फेरि खबरकै सिलसिला। प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयले निजी अस्पतालले उपलब्ध गराउनुपर्ने 10% निशुल्क सेवा कडाईका साथ कार्यान्वयन गर्ने भएको छ। विराटनगरमा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबै निजी स्वास्थ्य संस्थाले असहायका लागि उपलब्ध गराउनुपर्ने 10% सेवा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। मन्त्रालयको समन्वयमा आज एक दिन एक नम्बर प्रदेशका सबै स्वास्थ्य संस्थामा 65 वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका लागि निजी अस्पतालले निशुल्क उपचार गरेका थिए।
ओखलढुङ्गाको स्थानीय तहका प्रमुखहरू स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गर्न सहमत भएका छन्। तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको आयोजनामा भएको कार्यक्रममा ओखलढुङ्गाका 7 गाउँपालिकाका प्रमुखले आँखा उपचार केन्द्र स्थापना गर्न सहमति जनाएका हुन्। स्वास्थ्य उपचारमा नागरिकको पहुँच सजिलो बनाउने गरी आँखा उपचार केन्द्र स्थापना गर्ने प्रस्ताव तयार पार्न स्थानीय तहका प्रमुखले प्रतिष्ठानसँग आग्रह गरेको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से धेरै दिनपछि आज बढ़ेको छ। नयाँ अर्थमन्त्री नियुक्त भएपछि कारोबार भएको पहिलो दिन आज नेप्से 5.86 अंकले बढ़ेर 1365 बिन्दुको नजिक पुगेको हो। नेप्से हिजो 15.78 अंकले घटेको थियो। प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएको दिन बढे पनि त्यसपछि नेप्से लगातार ओह्रालो लागेको थियो। आज सबैभन्दा धेरै होटल समूह 31 अंकले उकालो लागेको छ भने अन्य समूह झण्डै 12 अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह 5.86, वित्त 3 र लघु वित्त समूह झण्डै 1 अंकले बढेको छ। आज समग्र नेप्से बढे पनि विकासमैक, जलविद्युत, बीमा र उत्पादन समूह भने घटेका छन्। उत्पादन समूह 10.4 अंकले घटेको छ। 55,68,00,000 सेयर किनबेच भएकोमा आज सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सेयर 6,71,00,000 भन्दा धेरैको कारोबार भएको छ। नेपाल लाइफको प्रवर्धक सेयर पनि आज 5.5 करोड़ रूपियाँको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
जिल्ला अस्पताल सोलुखुम्बुमा गर्भपतन गराउने अविवाहित बढ़ेका छन्। सरकारले निशुल्क सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था गरेपछि गर्भपतन गराउने अविवाहित बढ़ेका हुन्। महिनामा 100 जना भन्दा धेरैले गर्भपतन गराउने गरेको जिल्ला अस्पताल सोलुखुम्बुका मेडिकल अधिकृत डाक्टर राजेन्द्र बस्नेतले जानकारी दिनुभयो। 13 वर्षीय बालिका समेत गर्भपतन गर्न आउने गरेको अस्पताल स्रोतले जनाएको छ।
दोलखामा भूकम्पपछि 1,000 भन्दा धेरैले डकर्मी तालिम लिएका छन्। विभिन्न गैर सरकारी संस्थाले सञ्चालन गरेको 50 दिने कार्यगत तालिमबाट 1,381 डकर्मी उत्पादन भएका हुन्, जसमा आधा भन्दा बढ़ी महिला डकर्मी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो। भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटले हालसम्म 24 50 दिने तालिम सञ्चालन गरी 144 जना नयाँ डकर्मी उत्पादन गरेको छ। 32 तालिम सञ्चालन भइरहेको छ, जुन तालिमबाट 192 जना नयाँ डकर्मी उत्पादन हुँदैछन्।
सिरियामा भइरहेको हिंसा र मानवाधिकारको उल्लंघनको विरोधमा मानवाधिकार तथा शान्ति समाजले आज संयुक्त राष्ट्रसंघको नेपाल कार्यालय अगाडि 1 घण्टा प्रदर्शन गरेको छ। सिरियामा भइरहेको हिंसाले मानवता छियाछिया भएको ठहर गर्दै त्यसको विरोधमा धरना दिइएको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाड़ीले बताउनुभयो। धरनामा सिरियामा भइरहेको बमबारी र हिंसा तत्काल रोक्न र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्धविरामको प्रस्तावलाई तत्काल लागू गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ, स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छाना मुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
Machapuch School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuch School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर: प्रदेश नम्बर 7 का प्रदेशसभा सांसदका लागि प्रदेशसभा सञ्चालन सम्बन्धी अभिमुखीकरण धनगढ़ीमा शुरू भएको छ। संघीय संसद सचिवालयले संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी को सहयोगमा अभिमुखीकरण कार्यक्रम शुरू गरेको हो। अभिमुखीकरणमा प्रदेशसभा सचिवालयबारे आधारभूत जानकारी, आर्थिक कार्य प्रणाली, संसदीय अभ्यास र अनुगमन, कानून निर्माणमा राज्यका तहबीचको अन्तर सम्बन्ध, कानून निर्माण, दिगो विकास लक्ष्य लगायतका विषयमा अभिमुखीकरण दिइएको छ। संघीय संरचना अनुरूप प्रदेशसभा गठन भएका अवस्थामा प्रदेशसभा सदस्यलाई सहजीकरण गर्न कार्यक्रम गरिएको संघीय संसद सचिवालयका उपसचिव एकराम गिरिडे जानकारी दिनुभयो।
इटाभट्टाको धुवा र धुलोले काभ्रेपलाञ्चोक भकुण्डेको वातावरण प्रदूषित हुँदै गएको छ। उब्जनी हुने फाँटमा इटाभट्टा सञ्चालनमा आएपछि नमोबुद्ध नगरपालिका 2, 3, 4 र 7 धुलो र धुवाले असर गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन्। बासिन्दा शंकर दंगालले इटा भट्टामा सामान ओसार्न थालेपछि धूलो र धुवाले असर गर्न थालेको बताउनुभयो।
धारामा 1.5 महिनादेखि पानी नआएपछि काठमाडौँको सुन्दरीजल क्षेत्रका बासिन्दाले खानेपानी कार्यालय र ओडा कार्यालय घेराउ गरेका छन्। पानीको स्रोत भएको क्षेत्रमै पानी खोज्न हिँड्नु परेको भन्दै सुन्दरीजल क्षेत्रका महिलाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सुन्दरीजल प्रशोधन केन्द्र र गोकर्णेश्वर नगरपालिका वडा नम्बर 1 को कार्यालय घेराउ गरेका हुन्। पटक पटक खबर गर्दा पनि पानी नआएपछि घेराउ गर्न बाध्य भएको सुन्दरीजलकी पुष्पा पोखरेलले बताउनुभयो।
दोलखामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन गरिने भएको छ। जिल्ला वन कार्यालय दोलखाले दिगो तथा वैज्ञानिक व्यवस्थापनका लागि केही वनलाई छनौट गरिसकेको छ भने अरू वनहरू छनौट प्रक्रियामा रहेको जनाएको छ। भीमेश्वर नगरपालिका स्थित खोरथली सामुदायिक वनबाट हिमाली जिल्लामै पहिलो पटक दिगो वैज्ञानिक वन व्यवस्थापनको अभियान शुरू गर्ने तयारी छ। खोरथली सामुदायिक वनका अध्यक्ष नारायण थापाका अनुसार वनको 178 हेक्टर क्षेत्रफल मध्ये 140 हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन गर्न लागि हो। 3.5 हेक्टर क्षेत्रफलको दरले 40 वर्षमा यो वन व्यवस्थापन गर्ने कार्ययोजना छ।
महोत्तरीको बर्दीवासमा आजदेखि बर्दीवास महोत्सव शुरू भएको छ। उद्योग वाणिज्य संघ र आदिवासी जनजाति महासंघले आयोजना गरेको महोत्सवमा सांस्कृतिक कला झल्किने स्टलहरू राखिएका छन्। महोत्सव आउँदो फागुन 25 गतेसम्म चल्नेछ।
पाँच थरको फालेलुङ गाउँपालिकाका 4 जना अलैंची किसानलाई पुरस्कृत गरिएको छ। फालेलुङ 4 बाँस बोटेमा सञ्चालन भइरहेको अलैंची मेला तथा प्रदर्शनीमा किसानहरू अग्निप्रसाद मिश्र, हेमबहादुर खत्री, अनुज राई र चन्द्रकुमारी मेयोङबालाई सम्मान गरिएको हो। पाँच थरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अलैंची जोन कार्यक्रम सञ्चालन भइरहेको छ।
मेरो पनि भन्नु छ।
बझाङको 26 पाथीभेरा गाउँपालिकामा खानेपानीको अभाव भएको खबर उज्यालो अनलाइनमा पढेर मित्रबन्धु ढकाल प्रश्न गर्नुहुन्छ, नागरिकका दुःख नदेख्ने स्थानीय सरकार भत्ता खानका लागि मात्र हो?
प्रदेश नम्बर 2 का मुख्यमन्त्री कुच्चो बोकेर सड़क सफा गर्न निस्किएको खबर उज्यालो अनलाइनमा पढेर रबिन परियार भन्नुहुन्छ, मुख्यमन्त्रीज्यू धुलो बढारेर सरसफाईको शुरूआत गर्नुभएछ, यो त राम्रो काम हो। मुख्यमन्त्रीज्यूलाई उहाँको सुझाव छ, एक दिन बढारेर सस्तो लोकप्रियता कमाउनु भन्दा पनि सरसफाई गर्न कर्मचारी खटाउनुहोस्, फोहोर उठाउने गाड़ी समयमै पठाउनुहोस्, कुहिने फोहोरलाई मल अनि नकुहिने फोहोरलाई पुनः प्रयोग गर्ने वातावरण बनाउनुहोस् न, सार्वजनिक स्थानमा रूख रोप्ने काम गर्नुहोस् अनि जथाभावी फोहोर गर्नेलाई कड़ा कार्यवाही गर्नुहोस् अनि हुन्छ वातावरण स्वच्छ।
युएमा रक्सी खाएर मोटरसाइकल चलाउँदा दुर्घटनामा परेका दुई नेपालीलाई जेल सजाय र 4.5 लाख रूपियाँ जरिवाना भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा कपिल गेवाली सुझाव दिँदै लेख्नुहुन्छ, विदेशमा हुने कसैले पनि यस्तो गल्ती नगरौं है, खाडीमा पसिना बगाउन आएका हामी नियममा बसेरै काम गर्नुपर्छ, रक्सी खाने झगडा गर्ने गर्दा ज्यानै जान सक्छ।
काठमाडौँ छिर्ने मुख्य नाकामा प्रहरीको चेकिङ बारे व्यङ्ग्य गर्दै सरोज घिमिरे ट्वीट गर्नुहुन्छ, त्यो झोलामा के छ भनेर सोद्धा निषेधित वस्तु छ भनेर कसले भन्ला र, प्रहरीले चेक गर्न नजानेको हो कि नागरिक बाठा भएका हुन्। उहाँको सुझाव छ, नाकामा कड़ा जाँच भए तस्करीका समाचार सुन्नु पर्दैनथ्यो कि।
अनि धादिङमा गुनासो सुनवाई नहुँदा भूकम्प पीड़ितले अनुदान रकम नपाएको खबर उज्यालो अनलाइनमा पढेर जनक साउद सरकारसँग प्रश्न गर्नुहुन्छ, भूकम्प पीड़ितको समस्या कहिले समाधान होला, जुन सरकार आए पनि आश्वासनको पोका भन्दा अरू ल्याउँदैनन्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ, आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र सुजाता खत्री। अब विदेशका खबर। सिरियाको पूर्वी गुट्टा क्षेत्रमा आजदेखि दैनिक 5 घण्टा हवाई आक्रमण रोक्ने भनिए पनि त्यो लागू हुन सकेन। आज पहिलो दिन हवाई आक्रमण रोक्नका लागि निर्धारण गरिएको समयभित्र पनि विस्फोट तथा आक्रमण भइरहेको बीबीसीले जनाएको छ। अधिकार कर्मीले सरकारी सुरक्षा कर्मीले हवाई आक्रमण नरोकेको आरोप लगाएका छन्। तर सरकारलाई सहयोग गरिरहेको रूसले भने विद्रोही समूहले आक्रमणलाई निरन्तरता दिएको आरोप लगाएको छ। निर्धारित समयभित्र पनि आक्रमण नरोकिएपछि राहत सामग्री हिंसा प्रभावित ठाउँमा पुर्याउन र कसैलाई पनि सुरक्षित ठाउँमा लैजान नसकिएको बीबीसीमा उल्लेख छ। विद्रोहीको कब्जामा रहेको सिरियाको राजधानी दमास्कस नजिकै रहेको गुटामा 8 दिनमा झण्डै 150 बालबालिका सहित 500 भन्दा धेरैको ज्यान गएपछि त्यहाँ दैनिक 5 घण्टे युद्धविराम गरिने रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनु भएको थियो। 4 लाख नागरिक फँसेको अनुमान गरिएको गुटामा रूसी सेनाको सहयोगमा सिरियाली सरकारी फौजले निरन्तर आक्रमण गरिरहेको राष्ट्रसंघ सुरक्षा परिषदले गएको शनिबार नै सिरियामा 30 दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको थियो।
भारतीय अभिनेत्री श्रीदेवीको हत्या भएको हुन सक्ने भारतीय संचार माध्यमले आशंका गरेका छन्। दुबईको अस्पतालले श्रीदेवीको निधन स्वाभाविक रूपमा नभएको रिपोर्ट दिएको भन्दै भारतीय संचार माध्यमले हत्या भएको हुन सक्ने आशंका सहितका समाचार प्रकाशन र प्रसारण गरेका छन्। श्रीदेवीको निधन शुरूमा हृदयघातका कारण भएको भनिए पनि त्यस लगत्तै नुहाउने क्रममा बाथटबमा डुबेर निधन भएको समाचार आएको थियो। श्रीदेवीको पार्थिव शरीरलाई अझै भारत पुर्याइएको छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। विश्वकप छनौट खेल्न जिम्बाब्वे पुगेको नेपाली क्रिकेट टोली अहिले युएईसँग अभ्यास खेल खेलिरहेको छ। 29 ओभरमा झारिएको खेलमा युएईले दिएको 172 रनको लक्ष्य पछ्याइरहेको नेपालले सामान्य प्रदर्शन गरिरहेको छ। ताजा अवस्थामा नेपालले 24 ओभरको खेल सकिँदा 5 विकेट गुमाएर 136 रन जोडेको छ। नेपाललाई अब 27 बलमा 36 रनको आवश्यकता छ। कप्तान पारस खड्का 28, ज्ञानेन्द्र मल्ल 12 र अनिल शाह 11 तथा दिलीप नाथ 4 रनमा आउट भएपछि नेपाल केही दबावमा परेको छ। यसअघि जिम्बाब्वेको क्विकीमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले 28 ओभर 5 बलमा 171 रन बनाएको थियो। नेपालका ललित सिंह भण्डारीले चार, करण केसीले तीन र ललित राजवंशीले दुई विकेट लिए। पानीका कारण ढिला शुरू भएपछि खेल 29 ओभरमा झारिएको हो। नामिबियामा भएको विश्व क्रिकेट लीग डिभिजन टूमा विजेता बनेको युएई र दोस्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बाब्वे पुगेका हुन्। दुई हप्ताको फरकमा नेपालले युएई संग तेस्रो पटक खेलिरहेको हो। नामिबियामा भएको डिभिजन टूमा नेपालले समूह चरणमा युएईलाई 6 विकेटले हराए पनि फाइनलमा 7 रनले पराजित भएको थियो।
आउँदो शनिबारदेखि शुरू हुने तेस्रो झापा गोल्ड कप फुटबलको तयारी पूरा भएको छ। डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि प्याराफिट निर्माण, चौर सम्याउने लगायत व्यवस्थापनका सबै काम सकिएको आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजक झापा 11, मनाङ मर्स्याङदी, थ्रो स्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, सहारा क्लब पोखरा, रूपन्देही 11, सुदूरपश्चिम 11 र भारतको सिक्किम युनाइटेड क्लब सहभागी छन्। प्रतियोगिताको विजेताले 12,51,000 तथा उपविजेताले 6,00,000 रूपियाँ पुरस्कार पाउनेछन्। हरेक खेलको म्यान अफ द म्याचलाई 25,000 रूपियाँ प्रदान गरिने आयोजकले जनाएको छ।
र जगशक्ति डीएमटी रड धनगढ़ी प्रिमियर लीग क्रिकेटको सह प्रायोजक बन्ने भएको छ। डीपीएलको आयोजक संस्था धनगढ़ी क्रिकेट एकाडेमी र जगशक्ति कम्पनी बीच प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। प्रतियोगिताको सह प्रायोजक भए बापत जगशक्तिले 10,00,000 रूपियाँ उपलब्ध गराउनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
फोरमलाई सरकारमा ल्याउने एमालेको प्रयास आज पनि जारी। भोलि संविधान संशोधनबारे लिखित सहमति गरी सरकार विस्तार गर्ने तयारी।
कांग्रेस महामन्त्री कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउने प्रयास शुरू। यसपटक पदको लोभ नगर्न सभापति देउवालाई उहाँ निकट नेताहरूकै आग्रह।
झण्डै 29,000 मेगावाट बिजुली उत्पादनको चरणमा 14,000 मेगावाटका आयोजनाहरूलाई सर्वेक्षणको अनुमति।
सिरियाको पूर्वी गुटा क्षेत्रमा आज पनि हवाई आक्रमण रोकिएन। राहत सामग्री पुर्याउन र नागरिकलाई सुरक्षित ठाउँमा लैजान समस्या।
र युएईसँगको अभ्यास खेलमा नेपाली क्रिकेट टोलीको सामान्य प्रदर्शन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी विष्णु विश्वकर्मा र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।